जगह सफर करेगा। दूसरा सफर कहा जाता है सफर बातिन दिल, यानी असफला साफलीन से मलकूत आसमानी का सफर। कोशिश ये करें कि जिस्मानी सफर के साथ साथ आपका रूहानी सफर भी तय हो, और ये सबसे अशरफ तरीन सफर सफर ये रूह का सफर है। और जो शख्स भी अपने इस रूह के सफर को जारी ना रखे वो दर्जा कसूर में है, और गोया वो मर्तबा नुकसान पर काने हो गया। ये उलमा ने जुमला इस्तेमाल किया, यानी सफर जो एक रूहानी तौर पर हमको तय करने चाहिए, अगर हम मुकीम हो जाएं और मुसाफिर इल्लाह ना बने तो ये गोया ऐसा ही है कि जैसे कि बहुत बड़ा नुकसान एक हमने अपने ऊपर ला दिया। वो जो शेर है ना किसी शायर का कि इससे बढ़कर है नहीं इंसान में कोई बदी, हो के कादिर अपनी वो तकमील पे नाकिस रहे। यानी सबसे ज्यादा इंसान की यही खराबी है कि अपनी तकमील पर कादिर है फिर भी ये नाकिस रहना पसंद करता। सफर की ताकीद बहुत ज्यादा रिवायतों में आई है, सफर करो ताकि पाक हो जाओ। देखिए पानी जब तक रवा रहता है तैयब रहता है, और अगर किसी जगह भी एक मुद्दत तक पानी ठहरा रहे तो वो मुतगयर हो जाता है, गंदा हो जाता है। अच्छा देखिए सफर के अंदर एक हिकमत भी है, वतन में जब तक आप रहती हैं आप बहुत सारे उमूर आदतन अंजाम देती, आप अपने उन्हीं उमूर से मानूस रहती, आपके बुरे अखलाक, यानी मैं बरहरा आपको नहीं कह रहा, यानी किसी भी इंसान के बुरे अखलाक उस पर जाहिर नहीं हो पाते क्योंकि तबीयत के खिलाफ जाने की नौबत ही नहीं आप तक आती। लगा बंधा आपका रूटीन है, सोने जागने की टाइमिंग फिक्स है, घर में एक इंतहाई ऐशो आराम किसी कैफियत है, तबीयत के खिलाफ आपको जाने की नौबत ही नहीं आती। जबकि सफर में क्या होता है, सफर में क्या होता है, सफर में सख्ती होती, तबीयत के खिलाफ आप जाती, नींद आपकी पूरी नहीं होती। उस वक्त उस कैफियत में आपके जो खुफिया ऐब हैं वो आप पर मुनकशिफ होने लगते, आप अपने अयूब से मुत्तला होने लगती हैं। अभी आप देखिएगा सफर के अंदर, मैं चंद एक मिसालें अभी आगे चलकर दूंगा। वतन में इंसान अपने ऐबों से मुत्तला नहीं हो पाता, सफर में अपने ऐबों से मुत्तला होगा। वतन में तो इंसान ये सोचता है कि भाई मेरे आमाल तो बड़े अच्छे हैं और मेरे नेक होने में तो कोई शुबा ही नहीं, लेकिन सफर के अंदर वाकईतन पता चलता है। सफर में बड़े अच्छे तरीके से आपको ये बात पता चलेगी कि आप में खुदगर्जी का मर्ज पाया जाता है या नहीं। सफर में बहुत अच्छे तरीके से आपको मालूम हो जाएगा कि रूहानी तौर पर आप कितने पानी में, जब इंसान सफर करता है ना वाकई यहीं से शुरू हो जाएगा सफर कि बस में कौन सी अच्छी सी सीट मुझको मिल जाए, विंडो सीट मिले और जिस जगह एसी की जो है हवाएं आ रही हैं अच्छे तरीके से वहां पे मुझे मिले, और दूसरे चाहे खड़े रहें और खराब सी उनको सीट मिले। तो बहरहाल ये होता है इंसान के साथ, खाना अगर कहीं लग रहा हो तो अच्छा अच्छा खाना जो है वो मुझे मिल जाए, दूसरे चाहे जिस तरह से भी उनकी इतनी परवाह का ख्याल दिमाग में ना रहे। इंसान बहुत सारी चीजें हैं खुदगर्जी और अनानियत और तकब्बुर और इस तरह के बहुत सारे अमराज का सफर के अंदर अपने मुतालिक पता चला सकता है जो कि वतन में पता नहीं चल पाते। जैसा कि एक सहाबी रसूल के सामने उनके एक कुछ अफराद ने अपने एक दोस्त की बड़ी तारीफ की बल्कि उसके हक में गवाही दी, उन सहाबी रसूल ने उन अशराफ से पूछा कि तुम जो इसके हक में गवाही दे रहे हो क्या तुमने कभी उसके साथ सफर किया है? लोगों ने कहा नहीं हमने उनके साथ कभी सफर तो नहीं किया। कहा कि नहीं फिर तुम उससे वाकिफ नहीं। یہ بھی کہا جاتا ہے اگر کسی کو پہچاننا ہو تو اس کے ساتھ سفر کرو یا اس کے ساتھ کاروبار کرو. دیکھیے سفر کے لغوی معنی ظاہر کر دینے کے, کشف حجاب. ظاہر ہے کہ جب آپ سفر کرتی ہیں تو آپ کے لیے نئی نئی چیزیں کھلتی چلی جاتی ہیں, اسی وجہ سے اس کو سفر کہا گیا. اس سفر میں کیونکہ آپ پر بہت ساری چیزیں ظاہر ہوں گی, جیسے کہ میں نے کہا کہ یہ اپنے اخلاقیات کو جانچنے کا سفر ہے اور اپنے عیوب کو پہچاننے کا سفر ہے, اور اس سفر میں آپ کو پتہ چل جائے گا کہ دوسروں کے لیے آپ کے دل میں کتنی جگہ ہے. اچھا ایک بات اس میں اور بات غور سے آپ دیکھ سمجھ لیجئے کہ کچھ ابھی جو علامتیں بھی اس کی بیان ہوں گی کہ ہم کیا کیا چیزیں پہچانیں, تو یہ پہچاننا اپنی ذات کے لیے قرار دیجئے گا, دوسروں کو اس میں فٹ کر کے دیکھنے کی کوشش نہ کریں. اچھا یہ بڑی خود غرض ہے, اچھا یہ دیکھیے یہ بڑی متکبر ہیں, اچھا یہ دیکھیے کتنی غصہ آور ہیں, کہ دوسروں میں پہچان نہیں کرنی آپ نے. دوسروں کے پہچان کا تو میں ایک اور آپ کو بات بتاؤں گا ابھی, یہ پہچان اپنے لیے کرنی. ان تمام کرائیٹیریاز کو مختلف طریقوں سے آپ کو اپنے اوپر جانچ کے دیکھنا. دوسروں میں تو اس طور پر آپ اس کو لے کر جائیے کہ بھائی دیکھیے بہت سارے ایسے ہوتے ہیں لوگ کہ جو فطرتاً اور عادتاً خراب نہیں, کیونکہ ان کے معمولات زندگی متاثر ہو گئے ہیں, کیونکہ وہ بہت سے افراد پہلی دفعہ سفر کر رہے ہیں, بہت سے افراد اس سے پہلے کبھی شاید کراچی سے باہر بھی کبھی نہ گئے ہیں, تو ان کے لیے بہت ساری چیزیں بہت ان یوزول ہوں گی. اس وجہ سے کبھی وہ چڑچڑا پن کا شکار ہو جائیں, کبھی کچھ اضطراب اور بے قراری ان کو ہونے لگے, اور کسی سے ہو سکتا ہے کہ وہ چڑچڑاہٹ پن کا مظاہرہ کر دیں, تو آپ فوراً یہ نہ سمجھیے گا دیکھیے یہ ان کے اندر فلا فلا روحانی بیماری پائی جاتی, یہ فقط اپنے اندر چیک کرنا ہے, ورنہ دوسروں کے حوالے سے تو یہی بات سوچنی ہے. یہ دیکھیے بے چینی اور بے قراری, یہ روایات میں آیا ہے کہ یہ تین افراد کے لیے قابل ملامت اور قابل مواخذہ نہیں, یعنی کوئی کچھ کہا نہیں جائے گا اگر یہ بے چینی بے قراری یہ چڑچڑے پن کا اگر یہ مظاہرہ کریں. کون کون سے ہیں وہ؟ سب سے پہلی تو چیز روایت میں آئی ہے کہ روزے دار. روزے دار اگر کیونکہ معمولات زندگی اس کے بھی متاثر ہو گئے, سونے جاگنے کی ٹائمنگ اس کے بھی ڈسٹرب ہو گئے, تو اگر وہ بھوک کے عالم میں پیاس کے عالم میں کچھ چڑچڑے پن کا دوسرا کوئی مظاہرہ کر رہا ہو, اپنے آپ کو اس کا ایج نہیں دینا کہ ٹھیک ہے ہم روزے دار روزے کی حالت میں ہم چڑچڑے پن کا دوسروں سے مظاہرہ کرتے ہیں تو قابل مواوضہ نہیں, دوسرا اگر کر رہے ہوں تو آپ کو اس کو برداشت کرنا ہے. روایت میں کہ اس سے کوئی قابل ملامت بات نہیں ہے, اس کے معمولات زندگی کیونکہ متاثر ہو گئے. ایک تو ہے روزے دار, دوسرا نمبر دو پہ ہے بیمار. بیمار آدمی بھی چڑچڑا ہو جاتا ہے, بہت ساری چیزیں ایسی اس سے سرزد ہونے لگتی ہیں جو کہ ہو سکتا ہے کوئی دوسرا مائنڈ کرے. اور تیسرا ہے مسافر. مسافر حتیٰ کہ خود علماء کا کہنا یہ ہے, ابھی ایک سفر مجھے درپیش تھا جس میں مولانا محمد حسین رئیسی صاحب تھے, وہ کہتے ہیں کہ میں سفر حج پر عالم کے طور پر ساتھ تھا, تو کاروان کے جو گروپ لیڈر تھے انہوں نے کہا کہ آپ لوگوں کو سمجھائیے کہ وہ غصہ ایک دوسرے کے اوپر نہ کریں. میں نے بڑے غصے کے موضوع پر تقریر کی, اور اس کے بعد جب مینا کے میدان میں پہنچے اور سب کو خیمے الاٹ ہو گئے, جگہ بھی مل گئی, پتہ چلا مولانا صاحب کے لیے کوئی جگہ نہیں اور انہیں باہر فٹ پاتھ کے اوپر سونا پڑا, تو کہنے اس وقت مجھے بھی غصہ آنے لگا. تو پھر میں نے سوچا کہ میں تو دوسروں کو بھی نصیحت کر کے آیا تھا کہ مجھے بھی غصہ آ رہا ہے الٹا. تو اس کے معنی یہ کہ جب معمولات زندگی کبھی ایسے متاثر ہو جائیں مسافر کے لیے, تو اس کے لیے کوئی ایسی قابل ملامت بات نہیں ہے کہ اگر وہ چڑچڑا اس انداز سے ہو رہا ہے. اور آپ کا تو سفر ماشاءاللہ سے کتنا عظیم سفر ہے, اپنے سفر کا مقصد اور ہدف بھی اگر آپ نگاہوں میں رکھیں کہ یہ زیارت امام رضا علیہ الصلوۃ والسلام کا سفر ہے. معصوم قوم کی زیارت کا سفر ہے, اس کے علاوہ آپ کو قبور علماء کے اوپر جائیں گی, مراجع اعظم سے وہاں پر جا کر ملاقاتیں کریں گی, شہدا کی قبور کے اوپر جائیں گی, قوم اور اہل قوم کی آپ زیارت کریں گی, امام خمینی کے رضوان اللہ علیہ کے روضے کے اوپر جو ہے وہ آپ جائیں گی, کتنے اصحاب امام ان کے روضوں کے اوپر آپ جائیں گی, امامزادوں کے روضوں کے اوپر جائیں گی, تو بہرحال اور اکثر علماء اور مراجع سے تو آپ کی انشاءاللہ شاید کہ وہاں پہ ملاقاتیں بھی ہوں. تو بہرحال یہ ایک بڑا ایک ایسا عظیم سفر ہے, اس میں آپ ہدف اور مقصد اپنے سامنے رکھیں گی تو آپ کو سفر کی یہ چھوٹی چھوٹی اس طرح کی باتیں جو بھی ابھی آپ کے سامنے نہیں ہیں, اور اصل میں آپ کو دیکھا اس وقت جائے گا, ابھی شروع میں تو سب لوگ بڑے آرام سے بڑے اخلاص بھی ہوتا ہے شروع میں اور سفر کے اوپر جاتے ہیں. جبھی ایک ذاکر کہا کرتے تھے محروم غالباً مولانا اظہر حسین صاحب زیدی, کہتے تھے حج پر جانے والوں کا تو اعتبار کرنا, واپس آنے والوں کا اعتبار نہ کرنا. وہ خیر ان کا اشارہ دوسری طرف بھی ہوتا تھا کہ جب حج پہ جا رہے تھے تو سب بڑے پرخلوص تھے اور جب وہاں پر ولایت علی کا اقرار ہو گیا اور حج سے واپس آتے ہوئے سارے منحرف ہو گئے. خیر اس طرف بھی ان کا اشارہ تھا لیکن ویسے بھی. تو بہرحال یہ سفر جہاں یہ عظیم برکات کا باعث بنے گا آپ کے لیے, اسی لحاظ سے ایک ریفریشنگ بھی ہوگا آپ کے لیے. معمولات زندگی کبھی کبھار اس انداز سے سال میں انسان کچھ نہ کچھ کوشش کر کے اگر اس میں استطاعت ہو تو کبھی نہ کبھی اس کو اس طرح کے بابرکت سفروں کے اوپر نکلنا چاہیے. صحت بھی انشاءاللہ اس میں آپ کی بنے گی, اور بلکہ روایات میں تو یہاں تک ہے کہ سفر کرو اور صحت پاؤ, سفر کرو اور رزق میں اضافہ کرو, اور ایک لحاظ سے علوم کے حاصل کرنے کا سفر بھی ہوگا. قدم قدم پر آپ کو علم حاصل ہوگا اگر آپ علم حاصل کرنا چاہیں گی. پیغمبر اسلام کی جملہ ارشاد فرماتے تھے نا کہ درود بھیجو دے اللہم صلی اللہ علیہ وسلم, کہ جو بھی طلب علم کی راہ پر چلے خدا اس کے لیے جنت کی راہ کو آسان کر دیتا. تو صرف جی کہ جو بھی طلب علم کی راہ پر چلے, علم حاصل کرنے کی راہ پر چلے, خدا اس کے لیے جنت کی راہ کو آسان کر دیتا. اور دیکھیے ایک بات اور بھی ہے کہ اس میں کوشش یہ کیجئے گا کیا فقط صورت کی حد تک ظاہر نہ رہ جائیں, باطن بھی ایک ظاہرہ کے طور پر واپس آئیں. جو شعر ہے نا کہ ہوتی سیرت میں ہے مردان دلاور ممتاز, ورنہ صورت میں تو کچھ کم نہیں شہباز سے چیل. شہباز اور چیل کی شکلیں کتنی آپس میں ملتی جلتی, وہ تو ان کے کیریکٹر سے بات پتہ چلتی ہے کہ کون شہباز ہے اور کون چیل. سب خالی ظاہر کی حد تک نہ رہ جائے گا کہ صورت ایک آپ کی ایک ظاہر کسی ہو گئی. آپ کو بن کر بھی آنا ہے ویسا ہی. اور ایک عالم کا تو یہاں تک جملہ ہے کہ جس سفر میں انسان کے ایمان میں زیادتی نہ ہو اس نے گویا اپنے نفس کو ذلیل کیا. جو شخص بھی اپنے سفر میں خواہشات کا اور خواہشات نفسانی کا مطیع و فرما بردار ہوگا وہ ذلت ضرور اٹھائے گا, خواہ ابھی خواہ بعد میں. یہ علماء کا کہنا ہے. جو بھی سفر میں خواہشات نفسانی کی پیروی کرے گا, دوسروں پر غصہ کرے گا, دوسروں کے خود غرضی کا مظاہرہ کرے گا, وہ چاہے ابھی ذلیل ہو جائے گا خواہ بعد میں, ہونا اس کو ضرور ہے ذلیل. اچھا اب دیکھیے ایک بات علماء نے اور کہی, اس کے بعد میں براہ راست زیارت کے موضوع پر آ جاؤں گا کہ دیکھیے تو دنیاوی مسافر کس کو کہا جاتا ہے. دیکھیے دنیاوی مسافر وہ ہوتا ہے جو اپنے وطن سے اتنا دور چلا جائے کہ اپنے وطن کی اپنے شہر کی اور کے مکانات اور اس کی دیواریں نظر آنا بند ہو جائیں اور اپنے شہر کے اذان کی آوازیں آنا بند ہو جائیں, اس کو کہا جاتا ہے دنیاوی مسافر. مسافر اللہ اس کو کہا جاتا ہے, علماء نے کہا کہ جس کو اپنی انانیت کے شہر کی دیواریں نظر آنا بند ہو جائیں اور اپنے خود خواہی کے جذبوں کے آوازیں ازاں کان میں آنی بند ہو جائے. یہ بہرحال ایک جملہ ہے عرفانی علماء کا. اچھا مقصد ہے کہ میں نے جیسے کہ اس سے پہلے بھی کہا کہ دنیاوی مسافر کون ہوتا ہے, دنیاوی مسافر وہ ہوتا ہے کہ جو اپنے شہر سے اتنا دور چلا جائے کہ اپنا اس کو مکانات نظر آ رہے ہیں, اپنے نہ شہر کی دیوار نظر آ رہی ہے اور اپنے شہر کے اذان کی آوازیں اس کو کان میں نہیں آ رہی. کہا کہ مسافر اللہ بھی اس کو کہا جاتا ہے کہ جس کو اپنی انانیت کے شہر کی دیواریں نظر نہ آئیں, غرور و تکبر میں وہ مبتلا نہ ہو اور اپنی خودخواہی کے جذبوں کی اپنی خود غرضی کے جذبوں کی آوازیں ازاں اس کے کان میں آنی بند ہو جائے, اس کو مسافر اللہ کہا جاتا ہے. خیر اب ہم کچھ ایسی باتوں کا ذکر کریں گے آپ کے سامنے کہ کچھ باتیں ایسی ہیں کہ جن کو آپ کو سفر حج سے سفر زیارت سے پہلے آپ کو جن کا خیال کرنا ہے, اور بلکہ جتنے بھی سفر ہوں انشاءاللہ ابھی ہماری سفر حج کی کلاسز بھی شروع ہو جائیں گی جس میں حج کا پورا سیمسٹر ہوگا اور ہم مرحلے وار اس میں تفصیل میں جائیں گے. कुछ बातों का आपको सफर से पहले ख्याल करना है, कुछ बातों का सफर के दौरान ख्याल करना है, और कुछ बातों का सफर से वापस लौटते वक्त ख्याल करना है, और कुछ बातें ऐसी होंगी जिनका सफर से जब आप वतन वापस पहुंच जाए बाद की जिंदगी में ख्याल करना। देखिए सफर से पहले उलमा ने ये बात लिखी है कि आपको अहकामात और आदाब सफर की मारिफत हासिल करनी जरूरी है। आपको पता हो कि किस वक्त पर मेरी क्या जिम्मेदारी, कौन सा मौका रुख्सत का है, कौन सा मौका अजीमत का है, कौन सा मौका सहूलत लेने का है, कौन सा मौका सख्ती उठाने का है। और दूसरी बात यह है कि आप जो भी सफर पे जा रहा हो शख्स, उसको चाहिए कि वो मजालिम से हाथ उठा ले, यानी लोगों की अमानतें वापस करे अगर कुछ आपने लेकर रखी हुई, और लोगों के अगर हुकूक आपके ऊपर कुछ वाजिबुल अदा हैं तो आप उन हुकूक को वापस कीजिए। ये दूसरा नुक्ता है इसके अंदर। पहला तो ये कि किसी तौर पर भी उसके अहकाम और आदाब की मारिफत, जो कि अभी आगे चलकर आने भी वाले, जिसमें हम नमाजों के मसाइल भी कुछ जिक्र करेंगे जो अहम सफर के अंदर पेश आते हैं, निजाजत तहारत के मसले, क़िबला का मसला वगैरह, बहुत सारी इस तरह की चीजें पेश आती हैं। और लोगों की अगर कुछ अमानतें और हुकूक आपके जिम्मे हो तो आप उनको भी वापस कीजिए। तीसरी चीज उलमा ने लिखी है कि आप सफर पर जाने से पहले वसीयत करें और अपना कोई वसी मुकर्रर करें, और ये हर शख्स के लिए है। इसमें कोई ये नहीं है कि कोई बिल्कुल जहां बलब हो और हालत एहतजार में हो उसी वक्त वो वसीयत करे, या वसीयत में फकत उन्हीं बातों का तस्करा करे कि फला पैसे फला को दे दिए जाए और फला के पैसे फला को दे दिए जाए। अच्छी वसीयत बाकायदा कुरान की आयात भी इस सिलसिले में है, उसके अंदर बहुत सारे पहलू आ जाते हैं, जो भी हमारे मौजू से खारिज है। तीसरी या चौथी बात यह है कि माल हलाल से सफर खर्च, अपने सफर ज्यारत का अहतमाम करें, यानी इसके अंदर कोई ऐसा माल ना हो कि जो कि मशकूक हो, या कोई ऐसा माल ना हो कि जिस पर फौस वाजिब बोला था हो, यानी बिल्कुल पाक हलाल और तय्यब माल से अपने इस सफर का आगाज करें। पांचवी चीज ये है कि कम से कम इतना जरूर अगर इस्तेताअत हो, इतना पैसा तो जरूर साथ ले लिया जाए कि जिससे अपने साथियों पर कुछ खर्च करने की गुंजाइश निकल सके। यानी जरूरी नहीं कि आप सिर्फ नबातुल्ला उतना पैसा ले जितनी आपको जरूरत, कि भाई मुझे इतनी शॉपिंग करनी है और खाने पीने में का तो खैर मदरसा खर्च उठाएगा या जो आपने पैसे दिए उसी से ही, और ये कि थोड़ा सा कुछ पैसे अगर ज्यादा हो सके, यानी सफर के अहकाम में मैं बात बयान कर रहा हूं कि कुछ गुंजाइश निकल सके, तो इस पर बड़ी ताकीद आई है सफर में कि अपने साथियों के ऊपर पैसे को खर्च करना। और छठी चीज ये है कि अगर कुछ खवातीन ऐसी हैं कि जो शादीशुदा हैं वो अपने शोहरों से इजाजत लें, गैर शादीशुदा हैं तो अपने वली से, बस अपने वालिदैन से। अलबत्ता शोहर की इजाजत का मसला जरा अलग है, वालिदैन की इजाजत का मसला अजियत के मसले से जरा मरबूत है। बहरहाल यानी अभी मैं इसकी थोड़ी सी तफसील में जाऊंगा कि अगर शोहर इजाजत ना दे रहा हो किसी का, या उसका वली की इजाजत लड़की के लिए ना मिल पा रही हो, या ये कि उसके वालिदैन को अजियत पहुंच रही हो, तो फिर ये सफर हराम का सफर बन जाएगा। कुछ उलमा शादीशुदा खवातीन के सिलसिले में कहते हैं, अभी मैं इख्तलाफ मराजे में इतना नहीं जा रहा, कुछ उलमा कहते हैं अगर शोहर का हक जाया होता हो तो उसके लिए जाना हराम है, कुछ उलमा कहते हैं चाहे हक शोहर का हक जाया ना भी होता हो तब भी बगैर इजाजत शोहर की बगैर इजाजत के सफर पे जाना ये हराम रहेगा, क्योंकि घर से कदम बाहर निकालना हराम है। तो इसी तरीके से कुछ उलमा तो यहां तक कायल है बात की कि अगर औरत को तलाक हो गई और तलाक रजी की हालत में अभी एक तलाक हुई और वो इद्दा गुजार रही है तब भी उसको अपने शोहर से इजाजत लेनी जरूरी है, और अगर हाँ तलाक बाइन हो गई हो और उसका इद्दा गुजार रही हो तो तलाक बाइन के इद्दे में खैर शौहर की इजाजत की जरूरत नहीं है। थोड़े से कुछ एक आध मसले मैंने इजाफी बता दिए कि कभी ऐसा कोई मौका पेश आ जाए तो बार बार सफर के अहकाम बताने का मौका नहीं मिलता है, इस मौके के तहत ही अगर कुछ जमनान ऐसे मसाइल जिक्र हो जाए तो कान में बात पड़ जाती है। और इद्दा वफात में तो खैर शौहर का इंतकाल ही हो गया, और इद्दा वफात में उसमें इजाजत का तो मसला खत्म हो गया, लेकिन उसके बाद भी औरत को जो घर से बाहर निकलने का मसला है वो हमारी फिका में उस तरह का नहीं है इस तरह माशरे के अंदर मशहूर। इद्दा वफात के अंदर अगर औरत हो तो वो अहम जरूरी कामों से बाहर निकल सकती है, और बिला जरूरत भी निकल सकती है, अलबत्ता कराहियत, मकरूह ही है, लेकिन वो हराम वाला पहलू नहीं कि औरत एक कदम भी घर से बाहर नहीं निकलती। अक्सर उलमा जो इस सिलसिले में खामोशी अख्तियार करते हैं जानबूझकर, वो सोचते हैं कि चलो रहने दो कुछ अरसे के लिए इसको इस गलतफहमी में मुबतला कि औरत के लिए 40 रोज तक या 4 महीने 10 दिन तक घर से बाहर कदम निकालना हराम है। क्योंकि अगर ये बेपर्दगी की हालत में अगर औरत है तो कम से कम कुछ दिन ही इस गलतफहमी में घर में रह जाए और बेपर्दा ना रहे, तो वो जानबूझकर इसका खास फिकही मसला जिक्र भी नहीं करते। लेकिन क्योंकि आप मदरसे की तालिबात हैं लिहाजा उस लिहाज से तो इसका हमने जिक्र किया। अच्छा, इसमें एक और चीज भी है जो कि बड़ा अहले सुन्नत माशरे के साथ रहते रहते हमारे यहाँ भी इसका कुछ कॉन्सेप्ट आ जाता है, लेकिन असल में वो मसला नहीं, वो है सफर में औरतों को महरम की कोई शर्त नहीं है हमारी फिक्र में। अलबत्ता हनफी और हम्बली दोनों फिका के अंदर, यानी इमाम अबू हनीफा भी इसके कायल थे और इमाम अहमद इब्ने हम्बल भी कायल हैं। सऊदी अरब में क्योंकि हम्बली फिका फॉलो की जाती है, पाकिस्तान में क्योंकि हनफी फिका फॉलो की जाती है, तो दोनों ही जरा इस मामले में जब भी सऊदी अरब में जो उम्रे वगैरह के लिए लोग जाती हैं खवातीन, तो उनके साथ महरम की शर्त वहां पर लाजमी करार दी गई। अलबत्ता फिका मालिकी और फिका शाफई का मसला वही है जो हमारी फिका का मसला, यानी महरम की शर्त नहीं। अलबत्ता ये जरूर है कि पुराने फुकाह ने भी जो इसको महरम की शर्त करार दी थी वो उस वक्त थी कि जब सफर में इज्जत और नामोज को कोई खतरा लाहक हो तो फिर कोई ना कोई सफर में महरम साथ होना चाहिए। अलबत्ता अहले सुन्नत के यहाँ भी जो सफर होते हैं उसमें हर सफर के अंदर ऐसा नहीं है, बल्कि उस सफर के अंदर महरम का साथ होना जरूरी है जो कम से कम 3 दिन से जायद का सफर हो। खैर, इसकी तफसील में तो इतना जाने का जरूरत नहीं है। तो बहरहाल ये कि महरम की कोई शर्त हमारे यहाँ उस लिहाज से नहीं है, अलबत्ता उस लिहाज से कि जो खासतौर पर गैर शादीशुदा खवातीन भी हैं और वो सफर में जा रही हैं, लेकिन उनके वालिदैन को अजियत नहीं होनी चाहिए इस सफर से। वालिदैन को देखिए, ज़ियारत के सफर में कोई वैसे तो अजियत नहीं हो रही कि आप ज़ियारत के सफर पर जा रही, बल्कि सफर इस सफर के अंदर अजियत इस मानों से हो सकती है कि हो सकता है वो आपकी सलामती के लिए फिक्रमंद हो। सलामती के लिए फिक्रमंद होना खुद इस चीज में फिक्री तौर पर शुमार किया जाता है कि उनको अजियत हो रही। मसलन बेटा जो है कर्फ्यू लगा हुआ है और बड़े हालात खराब है, और बेटा ये कहे कि मैं जो हूँ नमाज फजर के लिए मस्जिद जाऊंगा जो घर से जरा फासले पर। अब पता है कि भाई नमाज फजर के लिए मस्जिद जा रहा है, जमात के साथ नमाज पढ़ेगा, लेकिन वालिदैन फिक्र हो रहे हैं बच्चे की सलामती के लिए। उन्हें नमाज फजर की वजह से मना नहीं कर रहे मस्जिद जाने से, बच्चे की सलामती उनको फिक्र में डाले दे रही। तो ऐसे नौजवान के लिए जो है वो मस्जिद में जाकर नमाज पढ़ना हराम हो जाएगा वालिदैन को अगर अजियत पहुंच रही। मसलन कोई आज के हालात में कोई कहे कि जनाब मैं स्वात घूमने जाना चाहता हूँ, वहाँ बड़ी लश्कर कशी हो रही है, खुद कश बम धमाके हो रहे हैं और वालदैन फिक्रमंद हो रहे हैं। वालदैन स्वात घूमने जाने पर फिक्रमंद नहीं हो रहे? या कोई कहे कि जनाब मैं इस्लामाबाद जाना चाहता हूँ और लाल मस्जिद वगैरह देखकर हमको कि क्या है वहाँ पे, क्या वाकया पेश आया। अब वालदैन को उसके घूमने जाने पर एतराज़ नहीं, बल्कि इस बात पर एतराज़ है कि हमें फिक्रमंद भी हो रही है कि कहीं इसकी उसको कोई नुकसान ना पहुंच जाए, ये भी अजियत में आएगा और उसके लिए सफर पर जाना हराम हो जाएगा। तो अगर आपने जोर जबरदस्ती कुछ खवातीन इस तरह से इजाजत ली है तो उनको जरा दिल से वालिदैन को इस तौर पर तैयार करके राजी करें, वरना ऐसा ना हो कि सफर हराम का सफर बन जाए। शादीशुदा औरतें हैं, अपने शौहरों से बाज़ाब्ता और सही तरीके से राजी करके उनसे इजाजत लें, और इजाजत मिलने अगर इजाजत नहीं मिली तो पूरा सफर हराम का सफर हो जाएगा। हत्ता कि सफर में जो आप कसर नमाजें पढ़ेंगी सहूलत भी आपसे छीन ली जाएगी और आपको सफर में पूरी नमाजें पढ़ना पड़ेंगी और सफर माफियत ये करार पाएगा, नेकी बर्बाद और गुनाह लाजिम आएगा। तो ये इसके अंदर एक खास बात है जो हमने इसमें जिक्र की, यानी गोया वैसी ही मिसाल हो जाएगी खाया पिया कुछ नहीं और गिलास तोड़ा आठा नहीं, यानी आपको फायदा सवाब और फजीलत कोई सफर में हासिल नहीं होगी अगर आपने इन चीजों को अपने करेक्ट नहीं किया। अच्छा, फिर उसके बाद अगला जो सफर से पहले जिसका आमतौर पर उलमा अपनी किताबों में लिखते हैं, जिसका ख्याल किया जाता है कि अर रफीक सुम्मत तरीफ, अच्छे साथियों का इंतखाब। ये आपने तो माशाल्लाह पहले से कर लिया कि इतनी बड़ी तादाद तकरीबन 60 के करीब इतनी मुकद्दस खवातीन की और इतने ऐसे अफराद की आपके साथ जा रही है। तो वैसे तो ये है कि कम से कम 3 अफराद जरूर जब भी कोई सफर दरपेश हो तो कोशिश करें कि 3 अफराद साथ में ले लें, और ना कम से कम 1 फर्द तो जरूर साथ में ले लिया जाए। यानी ये रिवायात के अंदर इसकी बात की बड़ी ताकीद आई है, और ना अक्सर रिवायत में ये कि अगर अकेले सफर किया तो शैतान उसके हमरकाब हो जाता है। और आपके साथ तो माशाल्लाह 60 से कुछ करीब करीब या कुछ जायद ही अफराद हो, جو اس دنیا میں بھی آپ کے مددگار ہوں گے اور دین کے سلسلے میں بھی آپ کے مددگار ہوں گے. سال عن الرفیق قبل الطریق و عن الجار ثم الدار, کہ جو امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام کی حدیث ہے. اس سفر پر جانے سے پہلے اپنے ساتھی کے بارے میں ضرور سوال کر لو کہ کن افراد کے ساتھ تم سفر کر رہے ہو, اور گھر میں رہنے سے پہلے پڑوسیوں کے متعلق سوال کر لو کہ کس جگہ تم اپنا گھر قرار دے رہے ہو. تو بہرحال آپ کے ساتھ تو میں نے یہی کہا کہ ماشاءاللہ سے اتنے سارے افراد آپ کے ساتھ ہیں. اور علماء نے ایک چیز اور لکھی کہ سفر پر جانے سے پہلے اس بات کا خیال رکھنا چاہیے کہ کسی ایسی جگہ کا سفر نہ ہو کہ جو کہ جس کے اندر گناہ وغیرہ لازم ہے, کیونکہ بہت سارے دیکھیے اسفار ایسے ہوتے ہیں, سفر ایسے ہوتے ہیں کہ مثلا میں دیکھتا ہوں معاشرے کے اندر, اور آپ نے بھی یقیناً اس کا مشاہدہ کیا ہوگا کہ بہت سارے سفر ایسے ہیں, جیسے انسان پکنک کے سفر پر جاتا ہے, کتنے لوگ اپنی نمازیں قضا کرتے ہیں, کتنے لوگ یعنی کتنی بے پردگی کا اس کے اندر بعض اوقات مظاہرہ ہو جاتا ہے, خاص طور پر ساحل سمندروں کی پکنک پر اور ادھر ادھر جو رشتہ دار ساتھ مل کر جاتے ہیں. تو اس بات کا اہتمام رہے کہ کس سفر کے اندر گناہ, اور خاص طور پر اس سفر زیارت میں, کیونکہ کتنے ہی سفر, بلکہ ابھی میں ایک سفر سے واپس آیا ہوں, پروردگار عالم نے توفیق دی تھی زیارت کے سفر کی, لیکن یہ دیکھا جو بہت ہی افسوسناک پہلو تھا کہ تقریباً 50-60% افراد سفر کے اندر کوئی نماز ہی نہیں پڑھتے تھے. سفر زیارت شام جا رہے ہیں, جگہ جگہ ایسے مقدس مقامات پر جا رہے ہیں, روضہ رسول کے اوپر جا رہے ہیں, مدینے جا رہے ہیں, مکے جا رہے ہیں, کن کن جنت البقیع کی زیارت کر رہے ہیں, لیکن نماز نہیں پڑھ رہے. تو بہرحال یہ ہم نے عام طور پہ یہ بھی دیکھے, خاص طور پہ ذرا سا سفر درپیش ہے کہ جناب بس میں کس طریقے سے نماز پڑھے, یا مثلا ہوائی جہاز میں کس طریقے سے نماز پڑھے, اور ٹرین میں کس طرح سے نماز پڑھے, اور آج کل تو بلکہ تھوڑی سی اس میں واقعی بعض حالات میں مشکلات بھی ہو جاتی ہیں. مثلا آپ کو کسی مغربی ملک کا اگر سفر کرنا ہو, اور مثلا آپ جہاز میں کھڑے ہو کر ٹائم اگر قضا ہونے والی اور آپ کو نماز پڑھنی پڑے, تو اکثر تو وہ ایک آدھ کیس تو ایسا بھی ہوگا انہوں نے باقاعدہ جہاز ہی نیچے اتار لیے کہ کوئی خودکش بمبار تو یہ جہاز میں سوار نہیں ہوگا, اور اپنی آخری دعائیا عبادت یہ کر رہا ہے سفر جنت پہ جانے سے پہلے. تو بعض اوقات جہاز تک کو نیچے اتار لیتے ہیں وہ, تو آج کل یہ حالات بھی ہو گئے. تو سفر میں کوئی ایک تو حرام سفر نہ ہو, جیسے کہ میں نے اس سے پہلے مثالیں دی, حتیٰ کہ بیوی کا روٹ کر اپنے میکے چلے جانا, مثلا لاہور سے وہ کراچی روٹ کر اپنے میکے آ گئی, اب یہ پورا سفر اس کا سفر حرام ہے, فقہ کی کتابوں کے اندر بڑی اس کی تفصیل آئی. اور دوسرا کہ اگر جائز سفر بھی آپ کو درپیش ہو, جائز سفر بھی درپیش ہو, تب بھی آپ کو کوشش یہ کرنا ہے کہ اس کے اندر کوئی حرام پہلو نہیں آنے پائے, کوئی اس کے اندر نماز قضا نہ ہو, اور کوئی بھی اس طرح کا پہلو نہ ہو جس کا بھی آگے چل کر میں اشارہ کرنے والا ہوں. پھر علماء نے لکھا کہ سفر پر جانے سے پہلے بہرحال یہ کہ اگر مسافروں کی تعداد 3 سے زائد ہو جائے تو مسافر اپنے لیے ایک امیر کا انتخاب کرے, کیونکہ دیکھیے ہوتا یہ ہے کہ لوگوں کی آرا جو ہے ذرا مختلف ہو جاتی ہے سفر میں, مختلف قسم کے لوگ مختلف باتیں کر رہے ہوتے ہیں. تو اگر کوئی ایک شخص کی ڈیسائسو پاور نہ رکھتا ہو, یعنی کسی کے پاس کوئی فیصلہ کرنے کی ایسی قوت کسی کے پاس نہ ہو, تو اگر کسی کے پاس ایسی فیصلہ کرنے والی کوئی قوت نہ ہو تو کیا ہوگا کہ پورے کاروان کا گویا بہت شدید نقصان ہوگا, کیونکہ مختلف لوگ مختلف باتیں کریں, مختلف لوگ مختلف رائے پیش کریں. اور یہ بات یاد رکھی جائے کہ مفت مشورے دینے والے تو بہت ملتے ہیں, یعنی مفت مشورے آپ کو بہت مل جائیں گے, لیکن حل بتانے والا اس مشکل سے کوئی آپ کو نہیں ملے گا. صرف وہ شاذ و نادر تھا جو قرآن کی آپ آیت پڑھتی ہیں کہ کائنات میں اگر دو خدا ہوتے تو یہ کائنات رہ نہیں پاتی, ایک فساد برپا ہو جاتا. تو ظاہر ہے کہ اگر ہر شخص اپنی رائے کاروان کے اندر یا قافلے کے اندر دینا شروع ہو جائے گا تو ایک عجیب فساد اس کے اندر برپا ہو جائے گا. تو کسی ایک شخص کے پاس ایک اتھارٹی ہونی چاہیے کہ جو وہ فیصلہ کرے اس کو سب تسلیم کرے. آپ کے تو خیر گروپ لیڈر آپ کے ساتھ ہیں, ان کی باتیں کوشش کیجئے گا کہ وہ ایکسپیرینس آدمی بھی ہیں سلسلے میں. بہت سی باتیں آپ کو ہو سکتا ہے کہ عجیب لگ رہی ہوں, لیکن وہ کیونکہ ان کو زیادہ اس کا تجربہ ہے तो आप कोशिश कीजिएगा जो वो आपको बात कहें बिल्कुल उसी तरीके से आप अमल करें। सफर में अगर हर शख्स अपनी अपनी मर्जी के मुताबिक अमल करने लगे तो बड़ी शदीद मुश्किलात और परेशानी का इंसान शिकार हो जाता। अच्छा, सफर पर जाने से पहले एक बात आप और कर लें, वो ये है कि अपनी नीयत की इस्लाह कर लें। देखिए, नीयत की इस्लाह मुमकिन हो सकता है कि आप में से अक्सर बहुत सारों की नीयत ये हो जिसमें कोई ऐसा कोई हराम और बुराई का पहलू तो नहीं है, अलबत्ता सवाब कम हो जाएगा। एक गर्मियों की छुट्टियां हैं, चलो एक एक्सकर्जन ट्रिप एक या एक मसलन एक ऐसी तफरी का एक सफरी हो जाएगा, यानी जिसमें तफरी जो है वो अव्वलियत रखती है और ज़ियारत का जो सफर है वो सानवियत रखता है। एक सेकेंडरी चीज है, प्राइमरी चीज आपके नजदीक सैर तफरी, तो बहरहाल फिर फायदा कम हो जाएगा अपनी नीयत की, लेकिन इसलाह अभी से कर ली जाए तो सवाब बढ़ जाएगा। फिर सफर पर जाने से पहले एक बात का आपको और ख्याल रखना चाहिए, वैसे तो इसकी तफसील इंतजामी जो तकरीर उसके बाद होगी हमारी इस गुफ्तगू के बाद, वो ये कि सामान कोशिश कीजिएगा कम से कम ले, सामान कम से कम होना चाहिए। अब उजर जो कहा करते थे कि जो हल्का होगा वही निजात पाएगा। तो बहरहाल देखिए, बाज़ोकात सफर हज में भी लोग जाते हैं, वहां पर बहुत सारी खरीदारियां कर लेते हैं, खरीदारी करने के बाद हत्ता कि जब उनको अराफात और मीना भी जाना होता है तो उसके अंदर बहुत हल्के बैग दिए जाते हैं कि अपनी इंतहाई अहम जरूरत की सिर्फ एक जिस तरह आपका एक पर्स होता है उसे दोगुना कर लीजिए उसको, बस इतना बैग अलाउड होता है, क्योंकि उसके बाद आपको 3 दिन वहां पर रहना है अराफात मुजदलफा और मीना में, और उसके बाद अराफात से जब चलते हैं हो सकता है कि बस कहीं बीच में उतार दे और आपको बहुत एक लंबे रास्ते के ऊपर पैदल चलना पड़े, तो इतना बोझ अपने साथ होगा, अपनी जौजा का साथ होगा, अपनी वालदा का साथ होगा, तो आपको बड़ी तकलीफ होगी आमतौर पर कहा जाता है वहां पर। लेकिन उसके बावजूद भी लोग इतने बड़े बड़े बैग साथ लेकर चलते हैं कि बाकायदा एक दफा तो कुछ उलामा ने कहा कि खुलवा कर देखा जाए कि आखिर इसमें है क्या, कि क्यों इतना बड़ा बैग लेकर आए। जब बैग को खोलकर देखा गया तो पता चला उसमें रिमोट कंट्रोल की गाड़ियां और घोड़ियां और इस तरह की चीजें निकली। अब बताइए कि जब सफर के दौरान बस रुक जाएगी और अपना भी सामान उठाना पड़ेगा, अपनी रोजा का सामान भी उठाना पड़ेगा, अपने रिश्तेदारों का भी सामान आप ही को उठाना है, औरतें तो सामान उठा के नहीं चलेंगी, तो कितनी मुश्किल और परेशानी पेश आएगी और कहीं भी हो सकता है। तो बहरहाल वहीं पर उलमा का ये जुमला, फिर हमारे उस्ताद मोहतरम जो कहा करते थे कि अब आप ये फैसला कर लीजिए ऐ हुज्जाज कराम कि आपको टीवी चाहिए या बीवी चाहिए, यानी मकसद ये कहने का कि वहां पे उनका ख्याल आप करेंगे सामान उठाते फिरेंगे। तो बहरहाल यहाँ पर भी कि आपको कोशिश करना है कि अपना सामान भी आपको खुद उठाएं, बसों में चढ़ाना वढ़ाने की हद तक तो चलें एक अलग एक आप हेल्प कर सकती हैं, लेकिन ये कोशिश ये करें कि आप सामान कम से कम लें, और जितना भी आप सामान लेके जाएंगे आप यकीन कीजिए कि जब आप वापस आएंगी तो उसमें से 60-70% सामान ऐसा ही होगा जो बिल्कुल अनटच्ड होगा, और आप देखेंगे अरे ये तो मेरे सामान कुछ काम ही नहीं आया और मैं इतना भारी बोझ को बिलावज अपने साथ उठाई थी। तो बहरहाल ये आपको एक खास तौर पर कोशिश करनी है। और फिर उसके बाद भी उलमा ने कहा कि सफर का आगाज सर कब से होना चाहिए, तो वैसे जो तारीखें उलमा ने बताई कि अगर इंसान के अपने अख्तियार में हो तो वो हफ्ते या जुमेरात की सुबह को सफर का आगाज करे। आपका सफर तो खैर गालिबन मंगल को है, कौन सी तारीख, पीर को है, अच्छा बहरहाल हफ्ते या जुमेरात की सुबह को, या अक्सर रिवायात के दिन। एक बात और भी बयान हुई है, वैसे मालूमात के सिलसिले में अर्ज कर रहा हूं, अगर आपके इख्तियार में हो तो जुमे के दिन सफर ना करें। वैसे इंसान अगर अपने तौर पर मालूमात ना रखने के हवाले से कहे तो सोचेगा जुमे का दिन तो बहुत अच्छा है सफर के लिए, जुमे का दिन सफर के लिए नामुनासिब। जिस तरह से अक्सर उलमा का ये कहना है कि जुमे के दिन के इस्तखारे के रिजल्ट सही पता नहीं चलते, तो लिहाजा इस्तखारा गैर जुमा दिखवाया जाए, अक्सर उलमा का ये नजरिया भी। और जैसे कि तालीम दीन के सिलसिले में अगर कहा आपसे पूछा जाए कि कब तालीम दीन का आगाज होना चाहिए, कभी आप कोई मदरसा शुरू कर रही हो, कोई दर्स का आगाज कर रही हो किसी जगह अपने इलाके में अपने घर में, तो ये कहने इसमें भी उलमा का ये कहना है कि तालीम दीन का आगाज बुध के दिन से होना चाहिए। मकसद कहने का ये कि जरूरी नहीं कि हमारे दिमाग में जो जुमेरात और जुमे का जो कॉन्सेप्ट एक हो गया है उससे हटकर भी बहुत सारी बातें। अच्छा, फिर उसके बाद सफर के लिए जो भी आपको दुआ करनी कि खैरियत से आप जाएं, खैरियत से इंशाल्लाह सफर ज़ियारत से वापस आएं, उस जिस दिन सफर आपको दरपेश है उस दिन की सुबह बहुत ही ज्यादा मुनासिब है सफर की दुआओं के लिए, उस दिन की जिस दिन आपको सफर दरपेश होगा। اور کوشش یہ کریں کہ سفر شروع کرنے سے پہلے اور سفر کے درمیان میں بھی صدقہ نکال دی جائے. اور صدقے کی اکثر آپ میں سے خواتین اس مسئلے سے واقف ہوں گی کہ صدقے میں ضروری نہیں کہ ہمیشہ کہ کوئی مستحق یا فقیر ہر وقت آپ کے سامنے ہی رہے، بلکہ آپ ایک دوسرے کو بھی صدقہ دے سکتی. ہو سکتا ہے بہت سے لوگوں کے لیے بڑی نئی بات ہو، حتیٰ کہ اس جو عمومی جو صدقات ہیں اس طرح کے، اس میں سید اور غیر سید کا بھی فرق علماء نے نہیں رکھا ہے. وہ واجب صدقات کی بات الگ ہوتی ہے کہ جیسے کہ صدقہ فطرہ ہے، یا واجب صدقات کے اندر اس قسم کی بات آتی ہے کہ وہ سید جو ہے غیر سید سے نہیں لے سکتا. لیکن جو عمومی صدقات ہیں جو نارمل عام طور پر نکالے جاتے ہیں، اس کو لینے میں کوئی حرج نہیں. اور اس کو صدقہ دینے میں اس کی بھی شرط نہیں ہے کہ جناب کسی مستحق کے ہاتھ تک پہنچے، غیر مستحق کے ہاتھ میں بھی یہ عمومی صدقہ دیا جا سکتا ہے. تو ہم سے ہو سکتا ہے کہ ہماری جو ساتھی کوئی ہو، وہ ہو سکتا ہے کہ آپ سے بھی زیادہ جو ہے وہ مالی حیثیت ان کے مستحکم ہو، لیکن ان کو بھی آپ دے سکتی ہیں. اور ان کو بھی لینے میں کوئی آر نہیں ہونا چاہیے گا، گویا یہ اپنی بلا ان کے سر پہ ڈالنا چاہ رہی ہیں، انہوں نے لے لی تو یہ بلا ان کے سر چلی جائے گی. صدقے میں اس قسم کا کوئی بھی کانسیپٹ نہیں ہوتا. خیر اس کی بڑی تفصیل ہے، یہ تو میں بہت جلدی سے کہہ کے گزر کے، سوالات آپ کو بہت ہوں گے، لیکن فقہی مسئلہ یہی ہے جو میں نے آپ کی خدمت میں بیان کیا. اچھا پھر مومنین کو آپ اور جو قریبی رشتہ دار ہیں ان کو اپنے آپ سفر سے آگاہ کریں تاکہ وہ آپ کے لیے دعا بھی کریں. اور جس وقت آپ سفر کے لیے نکل رہی ہیں، سورہ الحمد پڑھتے ہوئے نکلیں، آیت الکرسی بھی علماء نے کہا ہے کہ آیت الکرسی پڑھیں، چاروں پل پڑھیں، اس کے علاوہ سورہ قدر پڑھیں، سورہ آل عمران کی آخری آیات پڑھنے کی تاکید آئی ہے سفر پر جانے سے پہلے. انا فی خلق السماوات والارض سے لے کر اور تخلف المیعاد تک، یہ سورہ آل عمران کی آخری آیتیں، یہ اگر پڑھ کر نکلیں تو انشاءاللہ سفر بالکل بخیریت واپسی کا ہوگا. اور اسی طریقے سے سورہ توحید کو 11 مرتبہ پڑھنے کے بعد اپنے بدن کے اوپر ہاتھ پھیریں تو جسم و جان کی سلامتی کے ساتھ انشاءاللہ واپسی نصیب ہوگی مسافر کو. تو سورہ توحید کو 11 مرتبہ پڑھنے کے بعد جسم کے اوپر ہاتھ پھیرنا. اچھا اسی طریقے سے 3 مرتبہ ایک چھوٹی سی دعا کا پڑھنا مسافر کے لیے سفر پر جانے سے پہلے، اس کی بھی تاکید آئی ہے. سبحان اللہ والحمد للہ ولا الہ الا اللہ، تسبیحات 4 میں سب سے آخری والی تسبیح بس نکال دیجئے، واللہ اکبر والی وہ اس میں تذکرہ نہیں ہوئی. اگر جب وہ بھی پڑھ لیں تو کوئی حرج نہیں، لیکن بہرحال سے 3 مرتبہ اس کا پڑھنا یہ بہت بہتر قرار دیا گیا سفر پر جانے سے پہلے. اس کے علاوہ جس وقت گھر سے باہر نکل رہی ہوں آپ اور قدم باہر نکال رہی ہوں اپنے گھر کے دروازے سے، تو اس وقت کلمات فرج پڑھتے ہوئے قدم باہر نکالنے کی تاکید آئی، لا الہ الا اللہ الحلیم الکریم سے جو کلمات فرج شروع ہوتے، وہ آپ توزیع مسائل کے اندر بھی دیکھ سکتی ہیں، وہ آپ دیکھ لیجئے گا. اور صدقہ دیتے ہوئے گھر سے باہر نکلیں، بلکہ چھٹے امام تو یہ جملہ تک ارشاد فرماتے ہیں کہ جب بھی یاد آئے تم صدقہ نکال دیا کرو، اس طرح سے تم اپنے سفر کی سلامتی کو خرید لو. واقعی صدقہ ایک ایسی چیز ہے کہ جس سے ساری بلائیں اور سب دور ہو جاتی ہیں. اچھا جس وقت بھی آپ سامان سفر کو باندھنے لگیں تو بہرحال اس وقت حضرت ابو ذر کی وہ نصیحت کہ جب بھی تم سامان سفر لیتے ہو تو قیامت کے سفر کے متعلق کیوں نہیں غور و فکر کرتے، تو لوگوں نے کہا کہ ابو ذر بتائیے کہ قیامت کے سفر کو کس طرح سے یاد کیا جائے، اس کی تیاری کیسے کی جائے. کہا کہ دیکھو سخت گرمی کے زمانے میں روزے رکھو تاکہ تم قیامت کی ہولناکیوں سے بچ سکو. دیکھیے قیامت یعنی جب سامان سفر باندھنے لگو تو قیامت کے سفر کو یاد کرنے لگو. اور ابو ذر فرماتے ہیں دوسری چیز ہے قیامت کے سفر کو طے کرنے کے لیے کہ راتوں میں 2 رکعت نماز پڑھا کرو تاکہ وحشت قبر سے تم کو امان مل جائے، تاکہ وحشت قبر سے تمہیں امان مل جائے. ہمیشہ خیر کی باتیں منہ سے نکالو اور بری بات کوئی منہ سے نہ نکالو، اور صدقہ دو، شاید تم اس سخت ہولناکی کے دن کی سختیوں سے محفوظ ہو جاؤ. یا بزرگ نے ایک بات کہی، اور جب ہی مولا بار بار اس جملے کو ارشاد فرماتے تھے کہ آہ من قلت الزاد، آہ کتنا کم ہے ہمارے پاس زاد راہ سامان سفر، وطول طریق اور کتنا لمبا سفر ہم کو درپیش، بہت اس سفر, اور سفر ہے کتنا لمبا اور کتنے عظیم مقام پر ہم کو جو ہے لے جایا جا رہا ہے. تو بہرحال انسان کو چاہیے کہ ہمیشہ جب بھی ٹھیک ہے یہ سب باتیں ہیں, لیکن ان تمام چیزوں کو انجام دینے کے ساتھ ساتھ وہ دیکھتا جائے کہ مجھے اپنے آخرت کے سفر کا کتنا توشہ میں نے جمع کیا. یہاں تو آپ ہر چیز بیگ میں بھرنے کو تیار ہو جائیں گی, اور 30-30, 40-40 کلو کے بیگ آپ کے ہو جائیں گے, کیونکہ آپ کو ضرورت بھی نہیں ان چیزوں کی پیش آئے گی اس سفر میں. لیکن قیامت کا وہ سفر جو پھر اس کے بعد ہمیشہ ہمیشہ جاری رہے گا, وہ کتنے زیادہ راہ کی ضرورت. اور ویسے کچھ اپنی طور پر آپ کو ویسے مشورے کے طور پر اگر میں کہوں کہ کچھ نہ کچھ آپ کو اپنے ساتھ دوائیں بھی رکھ لینی ہیں, جو آپ کو کام آنے والی جو دوائیں ہیں, پین کلر اپنے ساتھ کچھ ایسے رکھ لیں, کچھ لسٹ بنا کے آپ کو دے دی جائے گی, کچھ وہ اپنے ساتھ آپ لے لیجئے گا. اس کے علاوہ ایک چیز اور بھی ہے جو ہمیشہ سفر میں اپنے ساتھ ضرور ساتھ رکھنی چاہیے, اور وہ ہے قبلہ نما. بہت سے سفروں میں آپ کے ساتھ یہ ہوگا کہ مثلا بس ایسی جگہ سے گزر رہی ہے اور وہاں نماز کا وقت آ گیا, اور اس جگہ پہ کوئی صحیح طور پر بتانے والا بھی نہیں ہے مثلا نماز وغیرہ کو قبلہ کہاں ہے, تو اس وقت قبلہ نما وغیرہ بہت کام آنے والی چیز ہے. اچھا, اس کے علاوہ ویسے تو اس سفر میں تو پتہ نہیں اتنی ضرورت اس کی آپ کو ہو, بہرحال ہوتی تو ہے, لیکن اس کے علاوہ بھی جو اور سفر درپیش ہوتے ہیں, کوشش یہ کریں کہ آپ اس سے پہلے کئی دن پہلے سے ایک تیز رفتار واک شروع کر دیں. ورنہ عام طور پر یہ ہوتا ہے کہ یہاں پر آپ کو چلنا اتنا نہیں ملتا ہے, اور وہاں پر جب آپ کو بہت زیادہ چلنا پڑتا ہے تو آپ کی ٹانگوں میں درد شروع ہو جاتا ہے, کیونکہ عام طور پر پین کلر کھانے سے بھی ریموو نہیں ہوتا. تو کوشش کریں گے اگر یہیں سے چلنے کی پریکٹس ہو جائے تو وہاں پر یہ تکلیف اور پریشانی آپ کو نہیں ہوگی. پھر مسافر جب سفر کے لیے نکلنے لگے تو پیغمبر اسلام ایک خاص دعا کے ذریعے, اللہم صلی علی محمد و علی محمد, ایک خاص دعا دیتے ہوئے رخصت کرتے تھے, اور کہتے تھے کہ پروردگار عالم تم کو پرہیزگاری عطا کرے, اور تمہاری توفیقات میں اضافہ کرے, تمہارے گناہوں کو معاف کرے, اور جدھر بھی تم رخ کرو تمہاری نیکی تمہاری طرف متوجہ رہے. یعنی پیغمبر اسلام دعا دیتے ہوئے لوگوں کو اس انداز سے رخصت کیا کرتے تھے. اور جس وقت آپ سواری میں اور بس میں اپنی بیٹھ کے جانے لگے, اس وقت بسم اللہ الرحمن الرحیم کہتے ہوئے قدم رکھیے, اور سبحان الذی سخر لنا ھذا وما کنا لہ مقرنین وانا الی ربنا لمنقلبون, کیونکہ سفر کی دعا قرآن کی کاتب ہے. تو یہ اس کو آپ پڑھتے ہوئے جو ہے وہ بس کے اندر سوار. اچھا, جب آپ بس کے اندر سوار ہوں گے, اب آپ کا ہو گیا سفر شروع, دوران سفر, یہ تو سفر سے پہلے کی چند احتیاطیں اور کچھ اہم باتیں, اب ہم دوران سفر کی بات کر رہے ہیں. دوران سفر آپ کو مسلسل ذکر خدا کرنا, خاص طور پر اس وقت جب آپ کی کوئی حالت تبدیل ہو. یہ سفر حج میں بھی چیز پیش آتی, اور اس میں تو جب بھی حالت میں کوئی تبدیلی واقع ہو, مثلا بس رکے تو آپ تلبیہ پڑھیں لبیک اللہم لبیک, اور جب بس چلنے لگے تو آپ تلبیہ پڑھیں, کسی جگہ اونچائی کی جگہ پہ جا رہے ہوں تو تلبیہ پڑھیں, اترائی کی جگہ پہ جا رہے ہوں تو تلبیہ پڑھیں. یعنی جب بھی آپ کی حالت میں تبدیلی واقع ہو تلبیہ پڑھیں. خیر اس میں تو وہ والا مسئلہ نہیں ہے, اس میں یہ کہ بہرحال ذکر خدا کریں, ذکر خدا. اور سفر میں بہرحال یہ نہیں کہ آپ کو بالکل انتہائی سنجیدگی کے ساتھ سفر کرنا, ایسا نہیں. سفر میں ہنسی مذاق بھی جائز ہے کرنا, بلکہ کرنا چاہیے, بس ایسا ہنسی مذاق نہ ہو کہ جس سے اللہ ناراض. اور ایک اور چیز بھی ہے دوران سفر کے, سفر کی ہر رات آیت الکرسی پڑھنا. تو چھٹے امام یہ جملہ ارشاد فرماتے ہیں کہ جو شخص بھی سفر کی ہر رات, اللهم صل علی محمد و آل محمد, سفر کی ہر رات جو آیت الکرسی پڑھے گا تو وہ خود وہ اور جو کچھ اس کے ساتھ ہے وہ سب کا سب بالکل محفوظ رہے گا. تو سفر کی ہر رات آیت الکرسی پڑھنا. اور دوران سفر وہی میں احتیاط پھر دوبارہ کہہ دوں کہ کوئی سفر کے دوران کوئی نماز آپ کو قضا نہیں کرنا, یہ برکتی کا ایک سفر ہو جائے گا. اور دیکھیے بہت سی چیزیں ایسی ہیں کہ واقعی ایسے مسئلے پیش آ جاتے ہیں. ابھی مجھے جیسے کہ میں نے آپ سے کہا ایک سعادت ملی, جب مدینے پہنچنے والے تھے اس وقت فجر کا وقت, था और बस को रुकवा कर फजर की नमाज पढ़नी थी और वक्त निकला जा रहा था, और बस ड्राइवर जो कि सूडानी था वो किसी सूरत बस रोकने पे तैयार नहीं था, किसी सूरत बस रोकने पे तैयार नहीं था। अच्छा, अब फाकिदुत तहुरैन का मसला पेश आ जाता है। फसा अक्सर लोग हैं, ना उनका वजू है और ना बस में कोई तयम्मुम की कोई ऐसी जगह है जहां तयम्मुम कर सके। खैर, वो तो मसला था अपनी जगह, लेकिन अक्सर मुसाफिरों ने दिल ही दिल में वहां पर दुआ की कि या रसूल अल्लाह, तवस्सुल किया पैगंबर इस्लाम से कि आपके शहर में आ रहे हैं और क्या पहला तोहफा हम आपको ये देंगे कि यहाँ पर आकर नमाज फजर कजा हो जाए हमारी। यकीन कीजिए कि बस ये कहने की देर थी कि उससे पहले वो लड़ाई झगड़ा कर चुका था ड्राइवर, और सिर्फ 2 या 3 मिनट बाद ही उसने फौरन एक जगह पे अपनी बस को पार्क किया, कहा ये मस्जिद है सामने, उसने जाकर पानी खुलवाया, सब लोगों ने वहां पानी से वजू किया, जल्दी जल्दी नमाज पढ़ी, और इस तरह से यानी ऐसा तवस्सुल। वो अगर आप इस दौरान सफर में कोई भी ऐसी मुश्किल पेश आ जाए तवस्सुल करें। आप लोगों के वीजे में आज एक प्रॉब्लम थी जो कि मसला नहीं हल हो पा रहा था, आयतुल्ला शहाबुद्दीन ने मरशिया नजफी का तवस्सुल इख्तियार किया और अपने इस प्रॉब्लम यानी वो मिनटों और सेकंडों में प्रॉब्लम सॉल्व हो गई। तो बहरहाल बाकायदा ये छोटी छोटी भी इस तरह की चीजें, यहां तक कि पैगंबर इस्लाम यहां तक फरमाते थे कि जूते के तस्मे तक के लिए तुम परवरदिगार से दुआ किया करो। यानी जरूरी नहीं कि बहुत अहम कोई मसला पेश आएगा दुआ करेंगे, वैसे नहीं, छोटी छोटी चीजों के लिए भी दुआ और तवस्सुल को इख्तियार किया जा सकता है। अच्छा, वुजू के सिलसिले में भी बात आएगी, अभी शायद मैं आगे चल के इसकी कुछ मसाइल बताऊं, बल्कि अभी कुछ बता देता हूं कि दौरान सफर वैसे कोशिश ये करना है कि हर वक्त बावजूद रहे, लेकिन यकीनन ये चीज मुश्किल हो जाती है, खासतौर पर आपके सफर में जो बसों वसों का सफर होता है, हर जगह वजू करना इस लिहाज से आपके लिए मुमकिन नहीं होता। लेकिन वाजिब नमाजों के लिए जो वजू करना पड़े तो कोशिश ये कीजिएगा कि कोई भी मसलन सर के बाल या मसलन आपकी कलाइयां या पांव नामहरम के सामने जाहिर होना। अगर कोई ऐसा मौका पेश आ जाए तो बाकायदा खवातीन ये कर सकती हैं कि चादर सी लेकर एक हल्का सा बना लें और उसमें खवातीन वजू करें जिस जहां किसी नामहरम की निगाह उन पर ना पड़े। बिलफर्ज ऐसा मसला कोई पेश आ जाता है कि कोई ऐसी चीज भी नहीं है और बहरहाल वजू के लिए नामहरम के सामने जाना पड़ेगा, बाल खोलने पड़ेंगे या पांव के मसा के लिए पांव निकालना पड़े, कोई और तरीका ना हो, तो ऐसे मौके पर वजू ही साकित है बल्कि तयम्मुम करना पड़ेगा। यानी ये एक चंद एक बातों का आपको खासतौर पर वजू के सिलसिले में भी ख्याल रखना है कि कोई इस तरह के ऐसा ना हो कि पता चला कि आप ठीक है, आपने कहा कि नमाजें कजा नहीं होंगी तो वजू उसके लिए करना पड़ेगा, तो वजू के अंदर कोई गुनाह पेश आ रहे हो। वैसे तो आपके साथ सफर में बहुत सारे साहिबान इल्म हैं, मौलाना हसन अब्बास साहब हैं, उनसे भी मसाइल पूछ सकती हैं, हमारे बच्चों के मदरसे की प्रिंसिपल मोहतरमा मलिका काजमी साहिबा हैं, उनकी उनसे भी आप फाजिला खातून हैं, आप उनसे बहुत सी बातें दरियाफ्त कर सकती हैं। तो सफर में इतने अच्छे अफराद आपके साथ हैं तो आप उनसे वक्तन फवक्तन अपनी रहनुमाई चाहिएगा और लीजिएगा उनसे। तो इस बात का ख्याल रहे कि वजू के सिलसिले में ये एहतियातें, और हर नमाज के बाद मुसाफिर के लिए तस्बीहात अरबा पढ़ने की बड़ी ताकीद आई, यानी जिधर कोई आप नमाज पढ़ के खत्म करें उसके बाद तस्बीहात अरबा। इसकी कोई खास एक अदद मुकर्रर नहीं है, एक दफा भी पढ़ सकते हैं, 3 दफा भी पढ़ सकते हैं, 5-7 दफा भी पढ़ सकते हैं, वो आप देख लीजिएगा कि, लेकिन मुसाफिर को सफर में तस्बीहात अरबा पढ़ने की ताकीद आई, और इस सफर से आपको सफर आखरत भी हमेशा अपना याद रहना चाहिए। अपने साथियों को आप कोशिश करें, सिर्फ 3 मिनट रह गए, मुझे पता है कि गर्मी बड़ी शदीद हो रही है यहाँ पर, उसके बाद मैं 5-10-7 मिनट का एक वक्फा दे दूंगा, उसके बाद 1 घंटे की हमारी निश्चित और होगी इस मौजू पर। आज हम सिर्फ सफर ही की चंद एक बातें सिर्फ बयान कर सकेंगे। मेरा इरादा तो ये था कि अगली निश्चित में ज़ियारात, ज़ाहिर है कि जब आप ईरान पहुंच जाएंगी और इमाम के हरम जाएंगी और हरम में जाते वक्त आपको क्या करना है और वहां जाकर कौन सी दुआएं करना है, बहुत सारी इस तरह की बातें भी आपकी खिदमत में पेश करना थी। और कल की भी शायद सिर्फ 2 घंटे की हमें नशिस्त मिल पाए, जो कि शायद मेरे नज़दीक इतनी काफ़ी नहीं है, लेकिन मजबूरी है, कल ही हमें इख्तिताम करना पड़ेगा कि आप लोगों के पास भी वक्त नहीं है और यहाँ पर भी अगले दिनों में बच्चों की क्लासेस होंगी तो क्लास करना पॉसिबल नहीं होगा इससे ज़्यादा। अलबत्ता बहरहाल सफ़र पर जाने से पहले इन चीज़ों की मारिफत हासिल हो जाए, जिस जगह जा रहे हैं उन साहिब जो वो जो शख्सियात वहाँ पर मदफून हैं उनकी मारिफत हासिल हो जाए, फिर आप जब सफर पे जाएंगे और उनकी कबूर पे पहुंचेंगी तो फिर आपको ज्यादा लुत्फ मजा सवाब और फजीलतें हासिल होंगी। वरना अगर वैसे ही जाएं, मसलन आपके सामने मैं जिक्र कर दूं कि शाह अब्दुल अजीम की जियारत, और आपको पता ही नहीं कि शाह अब्दुल अजीम की जियारत का सवाब और फायदा क्या है, कि कहा जाता है कि जैसे कि रिवायत में कि उनके सवाब वही है जो इमाम हुसैन की जियारत का सवाब शाह अब्दुल अजीम, اور چند ایک ایسے علماء کی زیارت ان کے متعلق بھی ابھی گفتگو میں شاید آگے چل کر آئے. بہت ساری اس طرح کی چیزیں تھیں جو آپ کی خدمت میں پیش کرنا تھیں لیکن شاید وقت اس کے لیے اتنا نہ بچے ہمارے پاس. اچھا کوشش یہ کریں دوران سفر کہ آپ کے جتنے بھی ساتھی ہوں ان کو اپنے ساتھیوں کو ہمیشہ اچھی چیز پیش کرنا. یعنی ایک چیز آپ کے پاس آئی یہ اس کو دینے کی بڑی تاکید آئی ہے. خود پیغمبر اسلام کی یہ سیرت تھی کہ پیغمبر کے ساتھ اگر کوئی سفر میں ہوتا تھا کوئی بھی ساتھ ہوتا تھا, پیغمبر مثلا اگر مسواک کی لکڑی بھی زمین سے اٹھا رہے ہیں اور ایک بالکل سیدھی اور صحیح لکڑی ہے اور ایک ٹیڑھی میڑھی لکڑی ہے تو مسواک کی جو صحیح اور بہترین لکڑی ہوتی تھی اپنے ساتھی کو دیتے تھے بلکہ چھٹے امام تو یہاں تک فرماتے ہیں کہ جو شخص بھی کسی مومن کے ساتھ 40 قدم تک چلے تو خدا قیامت میں اس کے متعلق ضرور سوال کرے گا اس کے حق کے بارے میں. 40 قدم بھی اگر کوئی شخص کسی کے ساتھ چلے